नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी राष्ट्रपतिले प्रमाणीकरण नगर्दा राष्ट्रिय सभा गठन बारेको अध्यादेशमा दलहरूबीच बढ़ेको विवाद, नयाँ सरकार गठनका लागि भइरहेको तयारी तथा एमाले र माओवादी पार्टीबीचको एकताका बारेमा छलफल गर्दैछौं। प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको नेकपा एमाले समानुपातिकतर्फ पनि पहिलो पार्टी नै बनेको छ। माओवादी केन्द्रसँग तालमेल गरेर यसपटकको चुनावमा नेपाली कांग्रेसलाई पराजित गरेको एमाले नयाँ सरकार गठनका लागि पनि अन्तिम तयारी गरिरहेको छ। तर चुनावमा बेहोरेको हारले पार्टीको नेतृत्वमै धक्का लागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा गठन सम्बन्धीको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताउनु भएको छ। प्रधानमन्त्री देउवाले राजीनामा नदिएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी अध्यादेशमा दलहरूबीच विवाद पनि बढ़ेको छ। यससँगै नयाँ सरकार गठनमा पनि ढिलाइ भएको छ। दलहरूबीच तिक्तता बढ़ेका बेला राष्ट्रपतिले पनि अध्यादेश प्रमाणीकरण नगरेर दलीय सहमति खोज्न भनेका बेला नयाँ सरकार गठन कसरी हुन्छ त? यसैको सेरोफेरोमा रहेर छलफल गर्न आज मसँग हुनुहुन्छ नेकपा एमालेका नेता प्रदीप केवाली।
स्वागत छ।
धन्यवाद।
अब कुराकानी शुरू गरौं। खास गरी अहिले अध्यादेशले गर्दा राष्ट्रिय राजनीति नै एक किसिमले रोकियो, तर पछिल्लो अवस्था जुन वाम गठबन्धनको बहुमत आयो, बहुमत आए लगतै सरकार गठन हुनुपर्ने, तर कंग्रेसले अध्यादेश प्रमाणीकरण नभएसम्म नछाड्ने अडान लिएपछि राजनीति नै रोकिएको अवस्था छ। अब के हुन्छ, यसरी किन रोकिन परेको?
म अलिकति समय लिएर नै यसमा स्पष्ट पार्न चाहन्छु। पहिलो कुरा, सरकार गठनको निम्ति राष्ट्रिय सभाको कुनै भूमिका हुँदैन। राष्ट्रिय सभा गठन पर्खिरहनु पर्दैन। अहिले जे व्याख्या गर्न खोजिँदैछ, राष्ट्रिय सभा गठन नभइकन चाहिँ शेरबहादुर देउवाजीले सत्ता नछाड्ने, कंग्रेसले सहज ढंगले सत्ता हस्तान्तरण नगर्ने, यो चाहिँ एकदमै संविधानभन्दा बाहिरको कुरा हो। राजनीतिक रूपले गलत त हुँदै हो, अनैतिक पनि हो, र संविधानले परिकल्पना नगरेको कुरा हो। सामान्यतः हामी कहाँ सरकार गठनको प्रक्रिया के हो भनेदेखि, प्रदेश सभाको निर्वाचनको परिणाम घोषणा हुने बित्तिकै, अब एउटा परिणाम घोषणा हुन बाँकी छ समानुपातिक तर्फको, त्यसपछि सरकार गठनको निम्ति राष्ट्रपतिज्यूले संसदमा बहुमत प्राप्त संसद दलको नेतालाई उहाँले प्रधानमन्त्री नियुक्त गर्ने यो व्यवस्था छ। त्यसपछि राष्ट्रिय सभा त्यहाँ चाहिँ जरूरी हुँदैन। भोलि संघीय संसद बन्न, संसदका नियमितहरू काम चलाउनको निम्ति राष्ट्रिय सभा जरूरी भए पनि सरकार गठनमा राष्ट्रिय सभाको भूमिका हुँदैन। त्यस भएर पहिलो यो कुरामा हामी क्लियर हुनु जरूरी हुन्छ। दोस्रो, अहिले अध्यादेश जहाँनिर गएर अध्यादेशको विवाद सृजना भएको छ, यो एकदमै प्रायोजित विवाद हो। यहाँलाई थाहा छ, हामीले संविधान बनाउँदैखेरि प्रदेश सभा कसरी गठन हुन्छ, राष्ट्रिय सभा कसरी गठन हुन्छ, तलका प्रदेश सभाहरू र स्थानीय तहको सरकार कसरी गठन हुन्छ भन्ने बारेमा लामो छलफल गर्यौं, र प्रत्येक सभा गठनका अलग अलग विधिहरू, त्यसका अलग अलग निर्वाचन पद्धतिहरू अवलम्बन गर्यौं, र त्यहाँ पनि एकल संक्रमणीय मत पद्धतिको विषय उठेको थियो। तर सबैले यही स्वीकार गर्यौं कि यो पद्धति जटिल छ, संसारका धेरै ठाउँमा यो फेलियर पनि भएको छ, यसमा धेरै मतहरू खेरा पनि जान्छन्, त्यस कारणले यो पद्धतिमा नजाने भनेर संविधान त्यस विषयमा चाहिँ संविधानले केही उल्लेख नगरेको हो। पछि निर्वाचन आयोगले राष्ट्रिय सभा गठन सम्बन्धी विधेयकको मस्यौदा तयार गर्यो। त्यो मस्यौदामा उसले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलायो, एमालेबाट अग्नि खरेल, कंग्रेसबाट रमेश लेखक, माओवादीबाट रामनारायण बिडारी लगायतका साथीहरू त्यहाँ जानुभयो, र धेरै राउण्डको छलफलपछि निर्वाचन आयोग र त्यहाँ उपस्थित सबै दलका प्रतिनिधिहरू पनि के सहमतमा पुग्नुभयो भने, राष्ट्रिय सभा गठन बहुमतीय पद्धति आधारमा हुन्छ, त्यहाँ चाहिँ एकल संक्रमणको भूमिका हुँदैन भनेर तदनरूप मस्यौदा तयार भयो। त्यो मस्यौदा क्याबिनेटमा गयो, क्याबिनेटले त्यसलाई पास गर्यो, र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाजीकै क्याबिनेटले पास गरेर बहुमतीय पद्धतिको आधारमा चाहिँ राष्ट्रिय सभा गठन हुने गरी त्यो विधेयक चाहिँ संसदमा प्रस्तुत भयो। संसदमा प्रस्तुत भएर सैद्धान्तिक छलफल अगाडि बढ्दै जाँदा अचानक नेपाली कांग्रेसले, नेपाली कांग्रेसका केही सांसदहरूले अर्घ्यलाई शुरू गर्नुभयो, उहाँले संशोधन हाल्नुभयो र एकल संक्रमणको विषय त्यहाँबाट छिरेको हो। यो चाहिँ कस्तो भन्दाखेरि खेल शुरू भइसकेपछि, खेल मध्यान्तरमा पुगेपछि, अझ भनौँ खेलको परिणाम लगभग सार्वजनिक हुन थालेपछि अचानक खेलको नियम परिवर्तन गर्न खोजेको कुरा मात्र हो। यो अर्घ्यलाई हो, त्यसकारणले यससँग पहिलो कुरा यहाँले जुन मुख्य प्रश्न सोध्नु भएको थियो सरकार गठनमा हुने ढिलाइ, त्यससँग कुनै साइनो सम्बन्ध नै छैन। दोस्रो, राष्ट्रिय सभाको गठनका निम्ति नेपाली कंग्रेसले जे जिद्दी गरिरहेको छ, सरकारले जे जिद्दी गरेको छ, त्यो सर्वथा अनुचित जिद्दी हो।
तपाईँले पराजित भन्नुभयो, शुरूमा बहुमति रूपमै सहमति भएको भनिए पनि बीचमा खेल शुरू भयो भन्नुभयो। अहिले कंग्रेस, राजपा र फोरम लगायतका दल पनि एकल संक्रमणमै बढ़ी जोड़ दिइरहेको अवस्था छ। पराजित भन्नाले कति वैदेशिक हस्तक्षेप पनि यो बीचमा शुरू भएको भन्ने हो?
वैदेशिक हस्तक्षेपको कुरा गरेका छैन, तर यो चाहिँ कस्तो भनेदेखि परिणामको आकलन गरेर खेलको नियम परिवर्तन गर्न खोजिएको हो। जस्तो खास गरी समस्या कहाँबाट शुरू भयो भनेदेखि, जब स्थानीय तहका प्रतिनिधिहरू र प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको मतभार र प्रदेश सभाका सदस्यहरूको मतभार अलग अलग जब निर्धारण भयो, मतभार निर्धारण हुने बित्तिकै नेपाली कांग्रेसलाई अचानक के बोधिसत्व प्राप्त भयो भनेदेखि, यसरी त हामी त राष्ट्रिय सभामा कमजोर हुन्छौं। अझ त्यसमाथि असोज 17 गते जब दुईटा वामपन्थी पार्टी मिलेर वाम गठबन्धनको हामीले कुरा गर्यौं, त्यसपछि राष्ट्रिय सभामा आफ्नो उपस्थिति न्यून हुने एउटा पूर्वानुमान अथवा त्यो चाहिँ हिसाब किताबका साथ खेलको नियम परिवर्तन गर्न खोजियो। यस्तो पनि कहीँ हुन्छ दुनियाँमा, परिणाम आइसकेपछि अनि चुनाव भइसकेपछि चाहिँ अनि निर्वाचन पद्धति बदल्छु भन्ने कुरा, योभन्दा बढी एउटा क्षुद्र राजनीतिहरू केही हुन्छ। यसमा कंग्रेसले सरासर एउटा चाहिँ राजनीतिक पूर्वाग्रहबाट काम गरेको छ, उसको स्वार्थ प्रेरित छ। हामीले त केही भनेका छैनौँ। हिजो क्याबिनेटले जे प्रस्ताव पारित गर्यो, निर्वाचन आयोगबाट जुन मस्यौदा अगाडि सर्यो र संसदमा विधेयक जुन रूपमा आएको थियो त्यही विधेयकलाई अध्यादेशको रूपमा लैजाऊ नि त, त्यो विधेयक पास हुन्छ अनि राष्ट्रिय सभाको गठनको बाटो खुला हुन्छ, हामीले त्यो भन्न खोजेको हो।
अब यो अध्यादेशले अझै लम्बिन सक्ने अवस्था पनि देखियो, सहमतिको आधार के देख्नुहुन्छ? सहमतिको बीच बाटो, मध्यमार्गी बाटो के देख्नुहुन्छ तपाईँ?
सबैभन्दा एउटा त सरल बाटो भनेको के हो भनेदेखि, निर्वाचन आयोगले जति छिटो प्रतिनिधि सभाको समानुपातिकतर्फको परिणाम, अन्तिम परिणाम सार्वजनिक गर्छ, त्यो प्रतिवेदन राष्ट्रपति कहाँ प्रस्तुत हुने बित्तिकै सरकार गठनको बाटो खुल्छ, नयाँ सरकार आउँछ र नयाँ सरकारले नयाँ ढंगले अध्यादेश जारी गर्छ, या पार्लियामेन्ट त बस्दैन किन राष्ट्रिय सभा गठन नभइकन, उसले चाहिँ अध्यादेश ल्याउँछ। एउटा सजिलो तरिका त्यो हो। त्यसो भएर अब उहाँले प्रयास गर्नुभयो, त्यो अध्यादेश पारित भएन, पारित नभएपछि वर्तमान सरकारले त्यसबारेमा टाउको दुखाउन छोडेर नयाँ सरकार गठनको निम्ति बाटो खोलिदिने एउटा उपाय। अर्को उपाय, यति ठूलो विवाद भइसकेपछि त्यो अध्यादेश फिर्ता लिने र पूर्व रूपमा जुन अध्यादेश विधेयकको रूपमा आएको थियो त्यही विधेयकलाई नै अध्यादेशको रूप दिएर राष्ट्रपतिलाई समक्ष प्रस्तुत गर्ने उहाँले जारी गरिदिनुहुन्छ। त्यसमा सबै दलको सहमति हुन्छ, केही समस्या भएन। तेस्रो, जसरी हिजो केपी शर्मा ओलीले आफ्ना विरूद्ध अविश्वासको प्रस्ताव प्रस्तुत भइसकेपछि संविधानले नयाँ सरकार गठन गर्ने स्पष्ट बाटो नदेखाएको अवस्थाभित्र आफ्नै क्याबिनेटबाट प्रस्ताव विशेष निर्णय गराएर बाधा अड्काउ फुकाउने प्रस्ताव चाहिँ राष्ट्रपति समक्ष प्रस्तुत गरेर नयाँ सरकार गठनको जुन ढोका खोलिदिनु भएको थियो, शेरबहादुर देवाजीले तदनरूप नयाँ सरकारको गठनको ढोका खोल्दैन। यिनै उपायहरू छन्। तर जति दिन उहाँले यो राष्ट्रिय सभाको अध्यादेशको बारेमा जिद्दी लिइरहनुहुन्छ, नेपाली कांग्रेसको रहिसकेको प्रतिष्ठा समेत समाप्त हुन्छ, उसमा सत्ता लिप्साको आरोप लाग्छ, लागि नै रहेको छ, र त्यो सर्वथा अनुचित हुन्छ।
तपाईँले तीनटा कुरा गर्नुभयो। पहिलो कुरा, कंग्रेसले सजिलै नयाँ सरकार गठनका लागि अहिलेका कांग्रेस सभापति देउवाले सहजै बाटो खोल्ने अवस्था छैन, अनि फेरि रोकियो राजनीति
नखोल्न त उहाँले खोलिरहनु पर्दैन। प्रदेश सभाको अन्तिम मतपरिणाम सार्वजनिक हुने बित्तिकै सरकार गठनको प्रक्रिया त शुरू नै भइहाल्छ।
उहाँले राजीनामा नदिकन तपाईँहरू
राजीनामा दिनु पर्दैन, राजीनामा एउटा टोकन हो। त्यसै पनि यो सरकार जुन दिन प्रदेश सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा भयो त्यस दिनदेखि नै काम चलाउँछ सरकार।
राष्ट्रपतिले सिधै प्रक्रिया आह्वान गर्नुहुन्छ त्यसो भने?
उहाँले सिधै आह्वान गर्नुहुन्छ, किनभने त्यहाँनिर खालि प्रतिनिधि सभाको र अनि चाहिँ राष्ट्रपतिको मात्रै काम आउँछ, अहिलेको एक्जिस्टिङ सरकारको कुनै काम आउँदैन। उहाँको काम भनेको अब जुन दिन चाहिँ राष्ट्रपतिजीले नयाँ प्रधानमन्त्रीलाई शपथ ग्रहणको निम्ति बोलाउनुहुन्छ, शपथ ग्रहणभन्दा अगाडिसम्म राष्ट्रपतिको दाहिनेतिरको कुर्सीमा बस्ने अनि त्यसपछि नयाँ प्रधानमन्त्रीले शपथ ग्रहण गरेपछि आफ्नो कुर्सी छोडिदिएर आफू चाहिँ बायाँपट्टि सर्ने त्यति मात्रै काम हो। नयाँ सरकार गठनमा यो सरकारको के पनि भूमिका हुँदैन।
कति दिनभित्र भइसक्छ त्यसो भने?
30 दिनभित्र अन्तिम परिणाम सार्वजनिक भएको 30 दिनभित्र
त्यो त प्रक्रिया छँदैछ। तपाईँले अब लगभग सबै कुरा आइसकेको छ, 30 दिन पनि अब नलाग्ला कि भनेर एक दुई हप्ताभित्र त्यो सम्भावना कतिको छ?
त्यो चाहिँ राष्ट्रपतिज्यू माथि भर पर्छ। उहाँले अन्तिम परिणाम जब निर्वाचन आयोगले चाहिँ त्यो प्रतिवेदन उहाँ समक्ष बुझाउँछ त्यसो भइसकेपछि उहाँले त्यो प्रक्रिया शुरू गर्नुहुन्छ। मलाई पनि एक महिना लाग्छ भन्ने लाग्दैन, तर हामीले भनेको संविधानमा व्यवस्था चाहिँ अन्तिम परिणाम बुझाएको चाहिँ 30 दिनभित्र भन्ने हो।
तर तपाईँले भनेको बाटोमा जाँदा त अलिकति यो बढी निरङ्कुशै लागेको जस्तो हुँदैन? दलीय सहमति, अलिकति दलीय सहमति त हुनुपर्ने होला नि केवालीज्यू।
मलाई एकचोटि कृपया यो
किनभने अब तपाईँहरू हिजो लामो समयदेखि तपाईँहरू संघर्ष गर्दै आउनु भएको छ, तीन दलको मुख्य भूमिका छ नेपालको राजनीतिको यो इतिहाससम्म। अहिले आएर तपाईँहरूले बहुमत ल्याउनुभयो भन्दैमा देउबाजीले राजीनामा नदिकन यसै त काम चलाउ भइसक्नु भएको छ, तर राष्ट्रपतिबाट सिधै प्रक्रिया आह्वान गरेर जाँदा त अलिकति कता कता राजनीतिक पद्धति नमिलेको हो कि भन्ने भारत
बिल्कुलै त्यो होइन या यस्ता प्रश्न पनि उठलान् श्रोताहरू माझ भनेर तपाईँले नबुझिया
किनभने न्यूनतम सहमति त चाहियो नि दलहरू
होइन। अब बहुमत आयो भन्दैमा सरकार गठन भइहाल्छ र तपाईँको यो प्रश्न रमाइलो लाग्यो मलाई। त्यसो भए कसरी कि अल्पमत आयो भन्दैमा सरकार गठन हुने हो? बहुमत आयो भन्दैमा त हो नि त सरकार गठन हुने। पहिलो कुरा, ताजा जनादेश आइसकेपछि गर्नु के पर्थ्यो? वर्तमान प्रधानमन्त्रीले भने सारा टेलिभिजन क्यामेराहरू या चाहिँ माइक्रोफोनहरू अगाडि राखेर सबै मिडियाहरूलाई बोलाएर अनि बहुमत प्राप्त दलका गठबन्धनका नेताहरूलाई केपी ओली र पुष्पकमल दाहाललाई बोलाएर तपाईँहरूले निर्वाचनमा सफलता प्राप्त गर्नुभयो, बधाई छ, म नयाँ सरकार गठनको निम्ति त्यसको निम्ति बाटो खोल्दिने एकदमै व्यग्र छु, अब के कानूनी कामहरू बाँकी छन् अथवा त्यो सरकार गठन गर्न पूरा गर्नुपर्ने केही कामहरू बाँकी छन्, अब मैले कुनै पनि काम गर्दिनँ, मलाई त्यो नैतिक रूपले पनि त्यो गर्नु मिल्दैन, तपाईँहरूले सिफारिस गर्नुहोस्, तपाईँहरूले सिफारिस गरेको आधारमा के गर्नु पर्यो, नयाँ सरकार गठन गर्न 90 नहुने न्यूनतम काम म तपाईँहरूको सहमतिको आधारमा गर्छु, अरू सबै देश तपाईँहरूको जिम्मा हो होइन भनेर उहाँले त्यसो भन्नुभएको हुन्थ्यो भने या अब निर्वाचनमा ठूलो एउटा पराजय भयो त्यसको एउटा नैतिक दायित्व लिँदै उहाँले प्रधानमन्त्रीबाट या पार्टीभित्र के गर्नुहुन्थ्यो उहाँहरूको कुरा भयो, त्यसो गरेको भए अहिलेका आशंकाहरू दूर हुन्थे। अब अहिले त हामी के देख्दैछौँ भने तपाईँ बहुमत प्राप्त भयो भन्दैमा सरकार बन्छ भनेर प्रश्न तेर्स्याउँदै हुनुहुन्छ। नेपाली काङ्ग्रेसका केही साथीहरू भन्दैछन् यहाँ चाहिँ के भन्दा निर्वाचन परिणाम घोषणा गरोस् त निर्वाचन आयोगले, हामी अदालत जान्छौँ भनेर प्राप्त भएको निर्वाचन परिणाम घोषणा गर्न नदिने तहसम्म यत्र षड्यन्त्रहरू हुँदैछन् तपाईँ त्यसलाई, त्यसमा निरङ्कुशताको गन्ध देख्नुहुन्न, त्यहाँ अधिनायकवादको गन्ध देख्नुहुन्न। जनताले बहुमत दिए के गल्ती गरे? एमालेको गल्ती हो, अपराध हो, माओवादीको गल्ती हो, अपराध हो, जनताबाट बहुमत प्राप्त गर्नु अनि बहुमत प्राप्त गरेपछि अब सरकार बनाउने बाटोमा जाउँ त भन्दाखेरि चाहिँ एउटा एकदम पशुपतिको साँडे जस्तो भएर एउटा शक्ति चाहिँ जेसुकै भए पनि म बाटो छोड्दिनँ, यो खालको तरिका त दुनियाँमा यो कुरा थाहा पाउने हो भनेदेखि दुनियाँ हाँस्छ। लोकतन्त्रको योभन्दा ठूलो खिल्ली र उपहासहरू केही पनि हुँदैन। त्यसो भएर केही समस्या नै केही छैन। निर्वाचन आयोगलाई उहाँले जे दबाब दिइरहनु भएको छ त्यो सर्वथा अनुचित दबाब हो। एउटा स्वतन्त्र संवैधानिक अङ्गलाई, संवैधानिक निकायलाई, सरकारमा बसेको पार्टीले चाहिँ निर्वाचन परिणाम घोषणा नगर गरिछ भने म अदालत गएर रोकिदिन्छु, योभन्दा जघन्साई, योभन्दा लज्जास्पद विषय अरू के हुन्छ? त्यसो भएर काङ्ग्रेसको त्यो त प्रजातन्त्रको रामनामी भने त उहिल्यै यो चाहिँ खोलिसकेका रहेछ भन्ने कुरा यो घटनाक्रमले देखाउँछ।
म विश्राम जानुभन्दा पहिला एउटा प्रश्न लिन्छु। अहिले पहिलो पार्टी त एमाले बन्ने, माओवादी केन्द्र र तपाईँहरू बीचमा ठूलो बहुमत छ, अब आफैले पहिलो पार्टी बनेपछि नैतिकताका हिसाबले र एउटा समग्र देशको राजनीति सम्हाल्ने हिसाबले अब आफैले देउबाजीलाई, प्रचण्डज्यूलाई लिएर एमाले अध्यक्ष ओलीज्यूले त्यो सर्वदलीय बैठक गरेर त्यो विषयमा छलफल गर्ने कुरा कतिको रहन्छ?
उहाँले गरि नै रहनु भएको छ, उहाँले बोलाइरहनु भएको छ, छुट्टा छुट्टै भेट पनि गरिरहनु भएको छ, टेलिफोन संवादमै हुनुहुन्छ। समस्या समाधानको निम्ति हाम्रो तर्फबाट सहजीकरणमा कुनै समस्या रहेको छैन। समस्या चाहिँ वास्तवमा नेपाली काङ्ग्रेसमा रह्यो र खास गरेर शेरबहादुर देउबाजीमा रह्यो। उहाँले राष्ट्रिय सभाको अध्यादेश लाई अनावश्यक रूपमा प्रतिष्ठाको विषय बनाउनुभयो, त्यसरी प्रतिष्ठाको विषय बनाउनु हुँदैनथ्यो। पहिलो कुरा त अध्यादेशको जनरल नियम के हो भनेदेखि पार्लियामेन्टमा आफूले ल्याएको विधेयक पास भएन, त्यहाँको पार्लियामेन्टको बहुमतले पास गरेन, तर पास नगरिकन अगाडि बढ्न गाह्रो भयो भनेदेखि त्यसलाई पार्लियामेन्टपछि अध्यादेश लैजानु कुरा एउटा स्वाभाविक कुरा हो। आफैले आफ्नो प्रस्तावलाई उल्ट्याएर निर्वाचन सम्बन्धी जति पनि कानूनहरू हामीले यसबीचमा तयार गर्यौं नि, संविधान कार्यान्वयनसँग जोडिएका कानूनहरू सबै सर्वसम्म ढंगले पारित भएका छन्, केही संशोधन आएको छ भने पनि तीन दलको बीचमा सहमति भएर मात्रै टुङ्ग्याइएको छ, चाहे प्रतिनिधिसभा निर्वाचन सम्बन्धी ऐन होस्, चाहे स्थानीय तह निर्वाचन सम्बन्धी ऐन होस्, या अहिले स्थानीय तहको सञ्चालन सम्बन्धी ऐन, ती सबै विधेयकको क्रममा लामो छलफल भएर यो संविधान कार्यान्वयनसँग जोडिएका विषय भएको हुनाले चाहिँ यसमा अल्पमत बहुमत भन्नुहुन्न है भनेर हामी त्यसरी गएका छौं। अहिले संसद नभएको मौका पारेर अनि आफ्नो पार्टीलाई पाएक पर्ने गरी आफ्नो पार्टीलाई अनुकूल हुने गरी चाहिँ गर्ने कुरा उहाँले यो अनावश्यक जिद्दी लिएको कारणले समस्या सिर्जना भयो हो। हाम्रो तर्फबाट हाम्रो अध्यक्षले पशुपालन दाहाललाई पनि कुरा गरिरहनु भएको छ, शेरबहादुर देवाललाई पनि कुराकानी गरिरहनु भएको छ, र यो अनुचित जिद्दी नलिनको निम्ति हामीले भनिरहेका छौँ। किनभने एउटा जनादेश आइसक्यो, यो जनादेशलाई सबैले सम्मान गरेर जानु बाहेक अरूको कुनै विकल्प छैन।
तपाईँले अघि भने यस्तै जान जुन अब राष्ट्रपतिले प्रक्रिया आह्वान गरेपछि स्वतः सरकार गठन हुन्छ, यसमा दुई विधेय छैन, तर त्योभन्दा पहिले ओलीज्यूले कंग्रेस पार्टी सभापति देउवालाई फकाएर राजीनामा गराउन सक्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ?
होइन, राजीनामा अब जरूरी भएन। राजीनामा किनभने केयरटेकर सरकारले सामान्यतया राजीनामा गरिरहनु पर्दैन, केयरटेकरै भयो। मैले अघि भने नै काम चलाउ जुन दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन चाहिँ गर्ने भनेर मिति घोषणा भयो, र जुन दिन चाहिँ सम्भवतः कार्तिक पाँच गते होला पहिलो चरणको निर्वाचनको नोमिनेसन भएको मनोनयन भएको, त्यस दिनदेखि नै सरकार कामचलाउ भयो। कामचलाउ सरकारले राजीनामा दिँदा एउटा सन्देश जान्छ, हामी क्लियर छौँ भन्ने कुरा। अब राजीनामा दिए पनि त्यो स्वीकृत गरिरहनु पर्दैन, या गरे पनि राष्ट्रपतिजीले भन्ने कुरा के हो भनेदेखि अर्को सरकार नहुन्जेल तपाईँले काम चलाइरहनुहोस् भन्ने हो। त्यो जसरी पनि काम चलाउ सरकार हो, त्यहाँ सरकार परिवर्तनको अरू सबै कुराको बारेमा उल्लेख हुन्छ, सभाको बारेमा उल्लेख हुन्छ, राष्ट्रपति उपराष्ट्रपतिको बारेमा उल्लेख हुन्छ, सबै उल्लेख हुन्छ, तर सरकार यो संक्रमणकालीन अवस्थामा चाहिँ परिवर्तन हुन्छ भन्ने कुराको सामान्यतया परिकल्पना गरेको देखिँदैन। अब त्यसो भएपछि भोलि मुद्दा मामिला होला, के झमेला होला भनेर हामीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफै बाधा अड्काउ फुकाएर नयाँ सरकारको निम्ति ढोका खोलिदिनुभयो, एउटा त्यस्तो उदाहरण हामीले देख्यौं। अर्को उदाहरण हामी के देख्दैछौँ भन्दाखेरि झण्डै झण्डै दुई तिहाई बहुमत हासिल गरेको प्रतिपक्ष छ, तर त्यसलाई सरकार गठन गर्न नदिनको निम्ति अदालतलाई धम्काउँदै गरेको दृश्य हामी देखिरहेका छौँ, निर्वाचन आयोगलाई धम्काउँदै गरेको दृश्य हामी देखिरहेका छौँ, पाखुरा सुर्किँदै गरेको दृश्य देखिरहेका छौँ मन्त्रीहरूले पत्रकार सम्मेलनमा। यो त योभन्दा लाजास्पद विषय के हुन्छ र त्यस भएर शेरबहादुर देवाजीले सोच्ने कुरा हो यो। अहिले उहाँहरू भन्दै हुनुहुन्छ सरकारले जे लगे पनि राष्ट्राध्यक्षले चाहिँ अथवा राष्ट्रपतिले स्वीकार गर्नुपर्छ भनेर, विगतमा त्यही गर्नुभएको थियो र उहाँहरूले एकछिनको निम्ति छलफलै गर्ने हो भनेदेखि तत्कालीन एउटा आवश्यकताले निर्णय गरियो एउटा कुरा हो, नभए प्रधान सेनापति रूपमा कटुवाललाई हटाउने निर्णय मध्यरातमा तत्कालीन राष्ट्रपति रामरण यादवले उल्टाउने कुरा संवैधानिक दृष्टिले त्यो त कानूनको प्रश्न ग्रामै छ नि त, तर हामी सबैले त्यसलाई के कुरा स्वीकार गर्यौं भनेदेखि सरकारले गरेको निर्णय उचित थिएन, त्यसो भएकोलाई त्यो निर्णय उल्ट्याउने कुरा संवैधानिक दृष्टिले गलत भए पनि राजनीतिक दृष्टिले उचित भनेर हामीले राष्ट्रपतिले चालेको कार्यकारी कदमलाई समेत हामीले सबैले स्वीकार गरेका छौँ कि छैन?
सरको विरोध भएकै थियो, अहिले पनि राष्ट्रपतिले रोक्न सक्ने अधिकारै त छैन नि?
मिल्छ उहाँले, किन राष्ट्रपति भनेको संविधानको संरक्षक हो, संविधानको पालनकर्ता हो।
त्यसो पनि हिजो दुई महिना अगाडि पेश गरेको अध्यादेश त्यति बेला किन फर्काउन सक्नुभयो उहाँले?
उहाँले अब यसको त मैले राष्ट्रपति कार्यालयको तर्फबाट जवाफ दिनु मिल्दैन, उहाँले पक्कै पनि कन्सल्टेसन गर्नुभयो होला, त्यति बेला चाहिँ प्रधानमन्त्रीलाई भन्नुभयो होला यी कुराहरू किन नमिलेको। उहाँले अहिले मैले बुझेसम्म राष्ट्रपति कार्यालयले एउटै प्रश्न उठाएको छ, हिजो तपाईँहरूकै क्याबिनेटले पास गरेर विधेयकको रूपमा संसदमा लगेको प्रस्ताव त्यसलाई अर्कै बनाउनु पर्ने कारण के आयो, यसको चाहिँ के भन्दा लिगल अर्थ के हो, र निर्वाचन परिणाम आइसकेपछि निर्वाचन सम्बन्धी पद्धति सम्बन्धी विवाद नयाँ सृजना गर्नु अथवा नयाँ ढंगले नियम परिवर्तन गर्न मिल्छ कि मिल्दैन, यो प्रश्न उहाँले सोधेर पठाउनु भएको छ होइन? त्यसो भएको हुनाले चाहिँ राष्ट्रपति कार्यालयले सरकारले गरेका निर्णयहरू यदि संविधान सम्मत भएनन् भने त्यसमाथि पुनर्विचार गर्न भन्न सक्छ भन्छ। राष्ट्रपति कार्यालय चाहिएकै त्यही हो, ऊ आफैले स्वेच्छाले कुनै काम गर्दैन।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी राष्ट्रपतिले प्रमाणीकरण नगरेको राष्ट्रिय सभा गठनबारेको अध्यादेशमा रोकिएको राष्ट्रिय राजनीति र नयाँ सरकार गठनका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ नेकपा एमालेका नेता प्रदीप गेवाली, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
विश्रामपछि तपाईलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी राष्ट्रपतिले प्रमाणीकरण नगर्दा राष्ट्रिय सभा गठनबारेको अध्यादेशमा दलहरूबीच बढ़ेको विवाद, नयाँ सरकार गठनका लागि भइरहेको प्रयास र एमाले र माओवादी बीचको पार्टी एकताको तयारी लगायतका विषयमा कुराकानी गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले अध्यादेशका बारेमा नेकपा एमालेको धारणा, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल गर्यौं। अब हामी नयाँ सरकार गठनसँगै पेचिलो बन्दै गएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ एमाले नेता प्रदीप गेवाली।
तपाईँलाई फेरि स्वागत छ।
हजुर, धन्यवाद।
अब पार्टी एकताको कुरा पनि छ, यो स्थायी समिति बैठक पनि तपाईँको बस्यो, त्यस अगाडि प्रचण्ड र ओलीबीच पनि छलफल भयो, अब संयोजन समितिको बैठकले टुङ्गो लगाउने भन्ने कुरा छ, कहिलेसम्म भइसक्छ पार्टी एकता तपाईँहरू बीच?
हामी यथाशक्य छिटो यो एकता टुङ्गियोस् भन्ने चाहन्छौँ, किनभने अब एकताको विषय नेकपा एमालेको केन्द्रीय कमिटी या स्थायी कमिटी या माओवादी केन्द्रको केन्द्रीय आयोजक कमिटी या महाधिवेशन आयोजक कमिटी या त्यसको केन्द्रीय कार्यालयको मात्रै अब एजेण्डा रहेन, केपी ओली र प्रचण्डको मात्रै एजेण्डा रहेन। यो त हामीलाई भोट हाल्ने 50 लाख भन्दा बढी नेपाली जनताले तिमीहरू एक भएर अगाडि बढ, तिमीहरूले एक हुन्छौ भनेर भनेको कुरालाई हामीलाई विश्वास लाग्यो। अब देशको स्थायित्व र आर्थिक समृद्धि को आशा पलायो भनेर जनताले अनुमोदन गरेको राष्ट्रिय एजेण्डा बन्यो। त्यसकारणले हामी एकदम व्यग्र छौं यो एकतालाई छिटोभन्दा छिटो टुङ्ग्याउनको निम्ति। तर त्यसोभन्दा पनि गर्नुपर्ने केही कामहरू बाँकी छन्। यसका एकताका निम्ति केही वैचारिक सैद्धान्तिक प्रश्नहरूलाई अझ स्पष्ट पार्नुपर्ने जरूरी छ। ठूला मतभिन्नताहरू छैनन् तर त्यसको व्याख्या, त्यसको पुटिङ कसरी गर्ने, त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने प्रश्नहरू छन्। संगठनात्मक व्यवस्थापनको पक्ष छ, माथिदेखि तलसम्म दुईवटा पार्टीलाई एउटा बनाउनु पर्यो, र अलिकति भावनात्मक पक्षहरूलाई जोड्नु जरूरी छ। ती कामहरू अब अहिले अगाडि बढ़िरहेका छन् शीर्ष नेताहरूको तहमा। मलाई लाग्छ हामी छिटोभन्दा छिटो पार्टी एकताको यो विषयलाई टुङ्ग्याउँछौं।
तपाईँले भनिरहँदा दुईटा कुरा आएको छ। पहिलो कुरा के भने, सरकार गठन हुनुभन्दा अगाडि पार्टी एकता हुन्छ कि हुँदैन?
अब सरकार गठन र पार्टी एकता दुईटा भिन्न भिन्न विषयहरू हुन्, अन्तर सम्बन्धित होलान्, तर भिन्न विषय किन हुनु भने सरकार गठन नेपालको संविधान अनुसार हुने, त्यसको संवैधानिक प्रक्रिया हो। जस्तो पार्टी एकता गठन गर्न, पार्टी एकता टुङ्ग्याउन ढिलो भयो, सरकार गठन चाहिँ 31 दिनका दिन 35 दिनका दिन गरौँ भन्न मिल्दैन। संविधानले नै 30 दिनभित्र सरकार गठन गरिसक भन्छ। त्यसो हुँदाखेरि चाहिँ दुईटा अलग अलग प्रक्रिया हुनु जसलाई हामीले टुङ्ग्याउँछौँ। मलाई लाग्छ दुईटा कुराहरू सँगसँगै अगाडि बढ्छन्। सरकार गठन तुलनात्मक रूपमा अलिक छिटो होला, पार्टी एकता थोरै ढिलो हुनसक्छ, अब 10 दिन 15 दिन, तर दुईटै चाहिँ समानान्तर ढंगले अगाडि बढ्छन्। र यो बहस गर्नुपर्ने विषय, कुखुरा पहिले कि अण्डा पहिले भन्ने विषय बहस गर्नुपर्ने विषय पनि होइन।
तर गेवाली चाहिँ सजिलो, तपाईँहरूलाई पार्टी एकता गरेर जाँदा सजिलो होला, जसरी चुनावमा तपाईँले अगाडि नै तालमेल गर्नु
होइन, त्यसो गर्नु पाएको भए धेरै राम्रो हुन्थ्यो। र हामीले असोज 17 गते अगाडि नै पार्टी एकता गर्नु पाएको भए, एउटा चुनाव चिन्हमा लड्नु पाएको भए, यति बेला वाम गठबन्धनको पक्षमा न्यूनतम 9 लाख मत हामीलाई थप प्राप्त भएको हुन्थ्यो, र
स्पष्ट
द्वितीय बहुमत हुन्थ्यो। यो एकता ढिलो हुँदा कति पीड़ा भएको छ त्यो त हामीलाई नै थाहा छ, तर त्यसका निम्ति न्यूनतम केही प्रक्रियाहरू पूरा गर्नुपर्छ। अस्तिसम्म त हामी चुनावमै थियौँ, कैयौं साथीहरू अहिले पनि हिजो बल्ल स्थायी कमिटीमा नेताहरू आइपुग्नुभयो, नभए चुनाव चुनावपछि मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्ने नै कार्यक्रम थियो। त्यसले गर्दा यस बीचमा हामीले अध्यक्षको लेभलमा भएका कुराकानीहरू बाहेक अरू विषयमा पर्याप्त वर्कआउट गर्न पाएका छैनौँ। त्यसो भएर मात्रै अलिकति ढिलो भएको, नभए तपाईँको भनाइ सही हो कि पहिला पार्टी एकता गरेर एकीकृत पार्टी निर्माण गरेर चुनावमा जानुभएको भए सबैभन्दा बेस हुन्थ्यो, नभए पनि सरकार एकीकृत पार्टी बनाएर सरकारमा जान पाइयो भने सबभन्दा सजिलो हुन्थ्यो। हाम्रो कोसिस छ।
अर्को कुरा, यो खास गरी प्रचण्ड र ओली बीचमा को पार्टी अध्यक्ष बन्ने अनि को प्रधानमन्त्री बन्ने भन्ने दुई मत छ। एमालेका नेताहरूमा अध्यक्ष र प्रधानमन्त्री एकैजना बन्ने अर्थात ओली नै बन्ने र माओवादीलाई कसरी मिलाउने भन्ने एक किसिमको दुविधा पनि देखिन्छ केही नेताहरूबाट प्रतिक्रिया सुन्दा, के हुन्छ अब चाहिँ?
पहिलो कुरा, भावी प्रधानमन्त्री केपी शर्मा ओली हुने कुरामा त त्यो कुनै यसमा कुनै दुविधा नै छैन, किन आम जनमत उहाँको नेतृत्वमा विगत संविधान निर्माणदेखि यतापट्टि अथवा त्योभन्दा अगाडिदेखि नै राष्ट्रिय राजनीति जुन कोर्समा अगाडि बढ़िरहेको छ, केपी ओलीको नेतृत्वमा नेकपा एमालेको नेतृत्व पुञ्जले, नेतृत्व टीमले गरिरहेका कामहरूको एउटा चाहिँ प्रतिफल हो। त्यसो भएकोले भावी प्रधानमन्त्री को भन्ने बारेमा कुनै दुविधा छैन। अब पार्टी एकतापछि हामी पार्टीको नेतृत्वको व्यवस्थापन कसरी गर्छौं भन्ने प्रश्न अहिले पनि छलफलमा छ हैन। म तीनटा कुरा तपाईलाई भन्न सक्छु। एक, यो दुईटा पार्टीको एकता हो, त्यसो भएको हुनाले दुईटै पार्टीका नेताहरूको प्रतिष्ठा, आत्मसम्मान र उहाँहरूको उपयुक्त जिम्मेवारी, उहाँहरूले भूमिका खेल्न सक्ने पाउने गरी त्यो जिम्मेवारी हुने गरी नै हामी पार्टी एकता गर्छौं। नम्बर एक, दुईटा पार्टी मिलाउँदैछौं, एउटा पार्टी अर्कोमा विलय भएको, अर्को पार्टी अर्कोमा विलय भएको होइन भन्ने कुरालाई हामीले राम्रोसँग एका राखेका छौं। नम्बर एक। नम्बर दुई, पार्टी एकता कुनै शून्यमा हुने होइन, यसका निम्ति निश्चित विचारहरू छन्, निश्चित मान्यताहरू छन्। नेपालको राजनीतिमा नेपालको कम्युनिष्ट आन्दोलनले आर्जन गरेका ती अनुभवहरू, ती सिद्धान्तहरूको जगमा नै, अर्थात सही नीति र सही नेतृत्वको अगुवाईमै पार्टी एकता हुने हो। शून्यमा ल्याएर दुईटा पार्टीलाई एक ठाउँमा राख्ने होइन। त्यस भएर नीति र नेतृत्वको सन्दर्भमा हामीले स्पष्टता हासिल गरेर अगाडि बढ्छौं, हामी स्पष्ट नै छौं। तेस्रो कुरा, यो पार्टी एकतापछि राष्ट्रिय राजनीतिले बेग्लै उचाइ लिन्छ, त्यो उचाइ लिँदा हामीभित्र भएका सबै नेताहरूको योग्यतालाई अधिकतम सदुपयोग कसरी गर्न सकिन्छ? मानिलिनुहोस् प्रधानमन्त्री केपी शर्मा ओली हुनुभयो, प्रचण्डको योग्यता, क्षमता, भूमिकाको अप्टिमम युटिलाइजेसन कसरी हुन्छ? या जलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, उता रामबहादुर थापा, बादल लगायत सबै नेताहरूको चाहिँ उहाँहरूको अप्टिमम योग्यताको चाहिँ प्रयोग कसरी हुन्छ भन्ने कुरालाई नै त्यसलाई हामीले राम्रोसँग हेर्छौं। तर अहिले जे बाहिर आएको छ, आलो पालो नेतृत्व, आलो पालो प्रधानमन्त्री, पहिलो कुरा त यो प्रश्न नै किन असान्दर्भिक म देख्छु, मतलब बाहिर आएको चर्चा नै किन असान्दर्भिक देख्छु भने, साढे दुई वर्षसम्म पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टा छुट्टै रहन्छन् र छुट्टा छुट्टै रहँदैनन् भने आलो पालो भन्ने त प्रश्न नै भएन। एउटा पार्टीभित्र कार्यविभाजन हुन सक्छ, कार्यविभाजन हुँदा कहिले कोही मन्त्रीमा जान्छ, कोही मन्त्रीमा नजान सक्छ, पार्टी हाँक्न सक्छ। त्यो एउटा पार्टीभित्र कुन कमरेडलाई, कुन नेतालाई कुन जिम्मेवारी दिने भन्ने कुरा त्यो एउटा पार्टीले निर्णय गर्ने हो। तर साढे दुई वर्ष आलो पालो भन्ने कुरा नै किन गलत छ भन्दाखेरि, त्यतिन्जेल दुईटा पार्टी रहन्छन् भन्ने जो बुझाइ अथवा त्यस्तो अर्थ लाग्छ जुन अर्थ चाहिँ सही होइन।
तपाईँले दुईटा कुरा गर्नुभयो, दुईटा कुरामा पहिलो कुरा स्पष्ट छ भन्नुभयो, पार्टी नेतृत्वका हिसाबले तपाईँ भलै एमाले अध्यक्ष ओलीको सर्वसम्मति ढंगले अध्यक्ष र प्रधानमन्त्री बन्ने बाटो खुला छ। दोस्रोमा एउटा बेग्लै उचाइ चाहिँ हासिल गर्छ, तर यो हासिल उचाइ हासिल गर्ने बीचमा पनि धेरै जोखिम छन्, जसमा प्रचण्डको भर हुँदैन भन्ने पनि विगतमा पनि धेरै उदाहरणले स्पष्ट पारेका छन्। बीचमा एमाले माओवादी केन्द्रको सरकार भन्दा प्रचण्डज्यूले तपाईँलाई छोडेर फेरि काँग्रेससँग मिलेर सरकार बनाउनु भएको थियो, यो सम्भावना कतिको रहन्छ भोलि तपाईँले भन्नु?
नेपाली कम्युनिष्ट आन्दोलनमा अथवा नेपालको राजनीतिमा अनेकौं उतार चढ़ावहरूको बीचबाट हामी गुज्रिँदै आएका छौं र माओवादी केन्द्र पनि अनेकौं उतार चढ़ावबाट गुज्रिँदै आएको छ। 64 सालको एकदम गडगडाउँदो कोशी जस्तो नेकपा माओवादी, 70 को दोस्रो चुनावमा आइपुग्दाखेरि अलिक खुम्चिएको, अलिक सीमित भएको माओवादी, स्थानीय चुनावमा माओवादी कंग्रेससँग गठबन्धन गर्दा पनि खुम्चिएको माओवादी, अहिले नेकपा एमालेसँगको तालमेलबाट एकदमै शक्तिशाली र प्रत्यक्षतर्फ भन्ने हो भने दोस्रो शक्तिशाली पार्टी बनेको माओवादी, उहाँहरूले यी सबै उतार चढ़ावहरूलाई नजिकबाट निहाल्नु भएको छ र गम्भीर आत्मसमीक्षा गर्नुभएको छ। त्यो गम्भीर आत्मसमीक्षाकै परिणाम हो वामपन्थी गठबन्धन र भोलि पार्टी एकता गर्ने निर्णय। त्यसो भएको हुनाले अब यो इतिहासको यो बिन्दुमा, त्यसमाथि पनि मैले अघि एउटा शब्द प्रयोग गरेँ, अब यो पार्टी नेताहरूको मात्रै एजेण्डा रहेन पार्टी एकता भन्ने कुरा, यो चाहिँ आम जनताले अनुमोदन गरेको राष्ट्रिय एजेण्डा भयो। यहाँबाट कोही दायाँ बायाँ हुने, ब्याक हुने, कसैले कसैलाई चाहिँ धोका दिने भन्ने कुरा चाहिँ यो कल्पनाभन्दा बाहिरको कुरा हो। हामीले त्यसरी कुनै पनि हामीले चाहिँ हाम्रो मनमा कुनै सन्देह छैन।
तर विश्लेषण के गरिन्छ भने युवाले चाहिँ अहिले पनि यदि प्रचण्डलाई उचित स्थान, उचित जिम्मेवारी र उचित पद नदिने हो भने भोलि प्रचण्डज्यूले एमालेबाट छुट्टिएर कंग्रेससँग नमिल्ने होला भनेर, यो तपाईँले बाहिर भन्दाखेरि यो नहोला भनेर असम्म पनि भन्न सकिन्न।
यो हाम्रो देश कहिले काहीँ बढ्ता विश्लेषकहरूले बिगारे हो कि जस्तो पनि लाग्छ, धेरै यो तहसम्म पनि विश्लेषण नगरौं कि जसले चाहिँ जनतामा खालि सन्देह मात्रै पैदा गर्छ। मिडियाको, विश्लेषकहरूको, बौद्धिक समुदायको काम भनेको जनतामा शंका मात्रै, निराशा मात्रै पस्किनु पनि होइन, आशावादिताको संचार गर्नु पनि हो। मैले भने कि धेरै उतार चढ़ाव माओवादी आन्दोलनले पनि बेहोरेको छ, प्रचण्डले पनि उतार चढ़ावहरू बिहोर्नु भएको छ, प्रधानमन्त्री बन्नुभएको छ दुई दुईचोटि, पार्टी अध्यक्ष बन्नुभएको छ र पार्टी फुटेको पनि देख्नुभएको छ, जुटेको पनि देख्नुभएको छ, डरलाग्दो धक्का पनि देख्नुभएको छ र उल्लेख्य उपलब्धि पनि हेर्नुभएको छ। त्यसो भएको हुनाले अब यो ढङ्गका आशंकाहरूमा धेरै समय खर्चिनु जरुरी छैन भन्ने म ठान्छु।
माओवादी केन्द्रलाई तपाईँले आन्तरिक रूपमा कसरी मिलाउनुहुन्छ? तपाईँले पार्टी अध्यक्ष पनि एमाले राख्यो भने, प्रधानमन्त्री पनि एमाले नै बन्यो भने माओवादी केन्द्रलाई कसरी व्यवस्थापन गर्ने?
मैले त्यो शब्द भनेको छैन, मैले के मात्रै भनेको छु भनेदेखि हामी सबै नेताहरूको उचित व्यवस्थापन गर्छौं, सबैलाई उचित सम्मानका साथ नै पार्टी एकतामा चाहिँ समाहित गर्छौं। यद्यपि हामीले हेर्नुपर्ने कुरा भनेको अहिले देशलाई चाहिएको एमाले र माओवादीका नेताहरूको व्यवस्थापन होइन, देशलाई चाहिएको देशको व्यवस्थापन हो, देशको सुशासन हो, देशको विकास र समृद्धि हो। हामी आफू म कहाँनिर पर्छु भन्ने कुरामा मात्रै अल्झिने हो र देशको मूल्यवान समय त्यही कुरामा खर्चिने हो भने देश बन्छ कहिले? हाम्रा सिनियर नेताहरू पटक पटक पार्टीको अध्यक्ष हुनुभएको छ, पार्टीको महासचिव हुनुभएको छ, देशको प्रधानमन्त्री हुनुभएको छ, औ अब पनि उहाँहरूकै व्यवस्थापनमा देशले समय खर्चिनुपर्ने हो, पार्टीले समय खर्चिनु गर्नुपर्ने हो भने देशको लागि कसले सुनिदिन्छ? पहिलो कुरा त नेताहरूको व्यवस्थापन ठूलो कुरा होइन, जुन व्यवस्था जुन ठूलो कुरा चाहिँ भनौँ न देशको व्यवस्थापनको कुरा, देशको चाहिँ देशमा सुशासन कायम गर्ने, देशमा समृद्धि कायम गर्ने, स्थिरता कायम गर्ने कुरा प्रमुख हो। दोस्रो मैले अघि नै भने कि यो पार्टी एकता गरिरहँदा दुवैतर्फका पार्टीको भावनालाई पनि संवेदनशीलतालाई पनि प्रतिष्ठालाई पनि सम्मानलाई पनि ध्यान दिइन्छ। त्यसो भएर मैले त्यसको मोडालिटीको बारेमा तपाईँलाई के भनेको छैन, होइन त्यो मोडालिटी हामी खोज्दैछौँ, छलफल गरिरहेका छौँ, फाइनल हुने बित्तिकै तपाईँलाई हामी सार्वजनिक गर्छौँ नै, होइन अहिले छलफल जारी छ। त्यसो भएर सबै एमाले लिने, माओवादी एमालेमा आएर विलिन हुने भने पनि होइन, सबै माओवादीले लिने एमाले गएर चाहिँ माओवादीसँग चाहिँ ऊ गर्ने भने पनि होइन, दुईटै पार्टी मिल्ने हो, दुईटै पार्टीका नेताहरूलाई चाहिँ मिलाउने हो र त्यसबाट एउटा नयाँ उचाइको शक्ति आर्जन गर्ने हो।
अब अलिकति प्रसङ्ग अझै बढौँ, यो खास गरी स्थायी सरकार र देश विकासको निकै ठूलो आशा सञ्चार भएको छ नागरिकमा, खास गरी पछिल्लो चुनावले गर्दा जुन तपाईँहरू कम्युनिष्ट पार्टीहरूको बहुमत आयो, यसरी हेर्दा सरस्वती तपाईँहरूको आलोपालो भएन भने पाँच वर्षमा स्थायी सरकार बन्छ र देश विकास हुन्छ भन्नेमा जति नागरिक विश्वस्त छन् यसलाई धेरै भरोसा गर्न सकिन्छ? अहिले
बिल्कुलै आश्वस्त रहन म यहाँको लोकप्रिय कार्यक्रम मार्फत आम नेपाली जनतालाई आग्रह गर्न चाहन्छु। आम नेपाली जनताले दिनुभएको मतलाई हामीले जुन संकल्प अगाडि सारेका थियौं, राजनीतिक स्थिरता र समृद्धिको, हाम्रो यो संकल्पलाई आम नेपाली जनताले गरेको अनुमोदन हो भनेर हामीले बुझेका छौं। हामीले जनताले गरेको त्यो अपेक्षाबाट रत्तिभर पनि हामी विचलित हुँदैनौं। एकदमै -5°C को चिसोमा चाहिँ हिउँमा कठाङ्रिँदै भोट हाल्न आएका जनताहरूको तस्विर हाम्रा आँखामा अहिले पनि झल्झली छ। 92-95 वर्षका वृद्ध बाबाआमाहरू लौरो टेकेर भोट हाल्न जानुभएको छ। कैयौं ठाउँमा राजनीतिक हिंसालाई छिचोल्दै बम पड्केको छ, मान्छेहरू कुटिएका छन्, पिटिएका छन्। त्यस्तो अवस्थामा भोट हालेको कुरालाई अपाङ्गहरू अपाङ्गता भएका व्यक्तिहरू घिस्रिँदै गएर मतदान केन्द्रमा भोट हालेका कुराहरूलाई हामीले हाम्रो यो सरकार बनाइरहँदा हाम्रो दिमागमा त्यही तस्विर छ। नेपाली जनताले हामीप्रति गरेको त्यो अदम्य विश्वास र जुन अपेक्षा छ त्यो सदैव हामीले शिरमा राख्छौँ। अब मुलुक राजनीतिक स्थिरतातिर गयो, मुलुक आर्थिक समृद्धितिर गयो, इतिहासले हामीलाई त्यो मिसन पूरा गर्ने दायित्व हामी वामपन्थीहरूको काँधमा राखिदियो। वामपन्थीहरूले विगतमा लोकतान्त्रिक आन्दोलनको च्याम्पियन बनेर त्यो काम सम्पन्न गरे, राजतन्त्र अन्त्य गरे, निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गरे, राष्ट्रियताको लडाईँमा जहिले पनि फ्रन्ट लाइनमा रहेर उनीहरूले राष्ट्रियताको राष्ट्रिय स्वाभिमानको रक्षा गरे। अब इतिहासले हाम्रो कानमा मुलुकमा स्थिरता र समृद्धि दिने कामको नेतृत्व पनि तिमीले गर भनेर चाहिँ जुन जिम्मेवारी दिएको छ त्यो जिम्मेवारी हामी पूरा गरेरै छाड्छौँ। अवरोधहरू आउँछन् आउने होइनन्, नेपाल बलियो भएको, नेपाल स्थिर भएको, नेपालले विकास गरेको देख्न नचाहने पंक्तिहरू छँदैछन्। ती पंक्तिहरूका समस्याहरूलाई हामीले बुझेका, उनीहरूका प्रयासहरूलाई हामीले देखिरहेका छौँ, तर ती कुराहरूलाई चिर्दै हामी अगाडि बढ्छौँ।
चुक्दैन भन्ने विश्वास लिन सकिन्छ,
एकदमै ढुक्क रहनुहोस्। यो इतिहासले बोकाइदिएको हाम्रो काँधमा बोकाइदिएको भारी हो, यो भारी हामी कुशलतापूर्वक गन्तव्यमा पुर्याउँछौँ। चुनाव जित्नु मात्रै हाम्रो लक्ष्य थिएन, हाम्रो लक्ष्य त त्यो चुनावको जितलाई जनताको खुसियालीमा रूपान्तर गर्न सत्ता मात्रै हामीले जितेको अर्थ ठहरिन्छ। त्यसो भएर हामी त्यस कुरामा एकदमै सचेत छौँ, संवेदनशील पनि छौँ।
अन्तिममा अब यो खास गरी अल्ठुलो पराजय बेहोरेको काँग्रेस र त्यसपछि साना दल राजपा फोरम लगायत अन्य वैकल्पिक शक्ति पनि यति बेला केही सिट भलै समानुपातिबाट ल्याएका छन्, उनीहरू पनि आएका छन्, कसरी मिलाएर लैजानुहुन्छ उहाँहरूलाई?
लोकतन्त्रमा सबै शक्तिहरूको भूमिका हुन्छ। हामीले मैले त धेरै ठाउँमा सार्वजनिक रूपमा भन्ने पनि गरेको छु, चुनावमा हाम्रो प्रतिस्पर्धा भयो होला तर नेकपा एमालेको निम्ति नेपाली काँग्रेस शत्रु होइन, माओवादी केन्द्रको निम्ति पनि कंग्रेस शत्रु होइन, काँग्रेसको निम्ति पनि एमाले या माओवादी शत्रु होइनन्। हामी प्रतिस्पर्धी हौं तर हाम्रा शत्रु त देशको गरिबी हो, देशको पछौटीपन हो, देशको बेरोजगारी हो। हरेक अध्यागमन अफिसमा गएर विदेशको अध्यागमन अफिसमा जाँदाखेरि चाहिँ माथिदेखि तलसम्म हेरेर अनि हामीलाई जुन शंकाको नजरले हेर्छ, कहिलेकाहीँ डिपोर्ट गरेर फर्काइदिन्छ, भिसा लिन जाँदाखेरि चाहिँ त नेपाल फर्किन्छस् भन्ने कुराको ग्यारेन्टी के भनेर हामीलाई जसरी अपमान गर्छ, हाम्रा समस्याहरू ती हुन्, हामी लड्नुपर्ने शत्रुहरू ती हुन्। त्यसको निम्ति नेपाली कांग्रेसको साथ जरूरी हुन्छ, अन्य पार्टीहरूको पनि साथ जरूरी हुन्छ। निर्वाचनमा यो सफलतालाई हामीले कसैको पराजय भनेर बुझेका छैनौँ र कसैको पराजयप्रति हामीलाई खोचिङ गर्ने त्यो अधिकार पनि छैन। भोलि लोकतन्त्र भनेको पक्ष र प्रतिपक्षको एउटा सन्तुलनको पनि भनौँ न सिस्टम हो, प्रणाली हो। भोलि यो सरकारले गलत काम गर्दा रचनात्मक प्रतिपक्षको हैसियतले नेपाली काँग्रेसबाट आउने प्रत्येक आलोचनालाई हामीले गम्भीरतापूर्वक लिनेछौँ र देश बनाउने कुरामा हामीले उहाँहरूलाई प्रतिपक्ष ठान्ने छैनौँ, अरू पार्टीहरूलाई पनि हामीले प्रतिपक्ष ठान्ने छैनौँ। हामी सहकारीका साथै अगाडि बढ्नेछौँ।
अवश्य महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि, यहाँहरूले आफ्नो महत्वपूर्ण कार्यक्रममा मलाई ठाउँ दिनुभयो र यहाँ मार्फत मैले श्रोताहरू समक्ष पार्टीका विचारहरू प्रस्तुत गर्ने मौका पाएँ। धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता प्रदीप गेवाली। राष्ट्रपतिले राष्ट्रिय सभा गठन सम्बन्धीको अध्यादेश प्रमाणीकरण नगर्दा दलहरूबीच बढ़ेको विवाद, विवादसँगै नयाँ सरकार गठनको तयारी र माओवादी र एमाले बीचको पार्टी एकताको प्रक्रियाका विषयमा उहाँसँग कुराकानी गर्यौं। उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।